نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب يسر ولا تعسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد। अल्लाह ताला की तौफीक और उसकी रहमत से आज हम एक नई किताब, एक नया टॉपिक शुरू कर रहे हैं जिसका उन्वान है जन्नत की कुंजियाँ, कीज ऑफ जन्ना, और जन्नत वाजिब करने वाले आमाल। बुनियादी तौर पे ये एक अरबिक किताब है और इसको ये अहादीस का मजमू है, यानी आप सब के लिए इस वक्त डबल खुशी है। एक तो आप जन्नत में जाने की चाबियाँ ढूँढ रहे हैं और दूसरा आपने हदीस पढ़नी है, और हदीस पढ़ने वालों को जो खुशखबरियाँ दी गई अल्लाह के नबी सल्लम की ज़बान मुबारक से, वो सारी भी आपको मिल जाएंगी कि अल्लाह ताला उस बंदे के चेहरे को तरोताज़ा रखे कि जिसने मेरी बात सुनी और उसको एहसास किया, यानी उसके मुताबिक अमल किया और उसको सुनने और सीखने की कोशिश में रहा, तो अल्लाह ताला उसके चेहरे को हरा भरा रखे। तो इंशाल्लाह आप सारे खूबसूरत हो जाएंगे मज़ीद इस कोर्स के दौरान, क्योंकि हर रोज़ जब हम इतनी दफ़ा नबी सल्लम का नाम और उसके बाद फिर आपके बारे में आपके बोले हुए अल्फाज लेंगे तो उस वक़्त इंशाल्लाह हमें उससे बहुत फ़ायदा होगा। चंद बातें इस किताब के बारे में। बुनियादी तौर पर यह किताब अहदीस का मजमू है। हर वो हदीस जिसमें जन्नत में जाने की खुशखबरी दी गई है, तो बेसिकली यह हदीस का एक मजमूआ है कि जिसको अरबी में जो सबसे पहले किया गया था, ये शेख अब्दुल हादी बिन हसन और वाहबी थे अरबी बुक से, फिर उर्दू में इसका तर्जमा जो है वो, और इसके अंदर जो भी एक्स्ट्रा चीज़ें डाली गईं और तखरीज हुई, यानी अहदीस की इस अहदीस की रिसर्च की गई कि क्या ये हदीसें सही हैं, किस दर्जे की हैं, ये सारा काम अल्लाह ताला ने हाफिज़ इमरान अय्यूब साहब से लिया और इसको इस्लामिक सर्विसेज सोसाइटी की तरफ से प्रिंट आउट किया गया। औरों ने भी किया होगा इस किताब को, काफ़ी लोगों ने किया। और सबसे जो इस किताब की खूबसूरती है वो क्या है कि इसमें नासिरुद्दीन अल्बानी साहब, जो इस दौर की सदी की शख्सियत थे जो गुज़र गई पीछे, इनकी तहकीक है, यानी आप ये कह लीजिए मोस्ट ऑथेंटिक अहदीस अबाउट जन्ना। आप याद रखिए कि जन्नत के बारे में बहुत कुछ कहा गया, सुना गया, लेकिन जन्नत के बारे में मुबालगा भी बहुत है, जिस तरह जहन्नम के बारे में मुबालगा है। हमारे कल्चर की ये एक अजीब सी कहानी है कि जिन चीज़ों को लेते हैं वो चीज़ें फिर इस तरीके से नहीं कर पाते इंसान अपने लिए। तो इंशाल्लाह हम इसमें से अपने अमल के लिए अहादीस को पढ़ते जाएंगे और इसके बारे में ये उम्मीद रखेंगे, जो पढ़ने का तरीका और इससे फ़ायदा उठाने का तरीका है वो क्या है। हर हदीस जो आज हम यहाँ पढ़ेंगे, हर रोज़ जो पढ़ते जाएंगे, इसी पर मुहासबा और इसी पर चेकलिस्ट। देखिए ये सारी बातें भी आपको पता लग गईं तो आप और मैं जन्नत में नहीं जाएंगे। कब तक? जब तक आप और मैं इन चीज़ों पे अमल नहीं करेंगे। अमल से ज़िंदगी बनती है, जन्नत भी जहन्नम भी। ये खाक ही अपनी फितरत में न नूरी है न नारी। जब तक मेरा आपका अमल इसके मुताबिक नहीं होगा जो इनमें लिखा गया है, तो जन्नत नहीं मिलेगी। कैसे? मिसाल ले लीजिए, चाबी मौजूद है आपके पास लॉकर की, लगा नहीं रहे आप अपने गले में, वो चाबी लगा नहीं रहे तो क्या ताला खुल जाएगा? नहीं खुलेगा ना। घर की चाबी है बैग में, पहले तो मिली नहीं रही थी, कुछ लोगों को मिलती नहीं है जन्नत की चाबी और बहुत सारे लोगों को मिली हुई है, लगा नहीं रहे। और कुछ जो वो लगाते तो हैं लेकिन पूरी सही जगह पे नहीं लगाते। आप देखते हैं कि हर चाबी के दंदाने होते हैं ना। जन्नत में जाने के लिए अल्लाह ने जो दरवाज़े और जो उसके अंदर लॉक की चीज़ें लगाई हुई है ना, ये वो चीज़ें हैं कि जो आपके मेरे इस काम को आसान, फ़ायदेमंद और इससे खैर को लेने को आसान कर देती हैं। करना क्या आपने मैंने नियत करनी है। चंद बातें लिखिए, यानी इस किताब से फ़ायदा उठाने से पहले मैंने क्या सोचना है। हर वो अमल, हम बहुत सारे अमल पढ़ेंगे, यानी आप कह लीजिए कि पूरे दीन इस्लाम का एक खुलासा आपके मेरे सामने आने वाला है, جو پڑھوں گی نمبر ایک اس پر اپنا محاسبہ کروں گی. یہ لکھیے. آج دین کے علم میں سے یہ چیز مسنگ ہے کسی حد تک. سب تو نہیں ہیں, سارے ہو بھی نہیں سکتے, لیکن بات یہ ہے کہ آج محاسبے کے بغیر قرآن پڑھا پڑھایا جا رہا ہے. اور بھی تکبر پیدا ہو جاتا ہے, اور بھی اس میں بڑائی کی باتیں آنے لگتی ہیں. تو فرسٹ تھنگ, اپنے سے نیت کیجئے, میں جو پڑھوں گی اس پہ اپنا محاسبہ کروں گی. پھر دوسرا لکھیے کہ اپنے آپ کو صحیح نمبرز دوں گی. یعنی سیکنڈ پوائنٹ کیا ہے کہ میں اپنے آپ کو لوز مارکنگ میں نہیں ڈالوں گی. یہ بھی ایک ہمارا کلچر ہے, دوسروں کے لیے بڑے ٹائٹ مارکس ہیں. ان کے تو پیپر کرتے وقت ہم ان کی وہ بھی غلطیاں دیکھ لیتے ہیں جو بیچاروں نے کی نہیں ہوتی, صرف ہمارا خیال ہے کہ انہوں نے کرنی ہے. اور اسی طرح سے پھر ہم ان ساری چیزوں کو جب اپنے پہ لاتے ہیں تو لوز مارکنگ, میرے لیے میری تو مجبوریاں بتا. اور ہم اپنی ساری کمیاں, کوتاہیاں, سستیاں, کسی حد تک نفاق, کسی حد تک کہہ لیجئے ہمارا دو رخا پن, اس کو ڈال دیتے ہیں. تو کس نام پہ ڈال دیتے ہیں؟ دوسروں کے نام پہ, فلاں کی مجبوری. یعنی آپ ایک جملہ لکھ لیں, جم ہے آج کا, ہم اپنی سستیوں کو مجبوریوں کے نام کر دیتے ہیں, عذر تراشنے لگتے ہیں, بہانے کرنے لگتے ہیں. ہمیں ایسے لگتا ہے کہ جو کچھ بھی کسی کے ساتھ ہو سکتا تھا وہ سب کے ساتھ تو ہو رہا ہے, میرے ساتھ نہیں ہو رہا. تو اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ آپ کے میرے لیے اس میں عمل کرنا آسان بھی کر دے, ہم سب کو بہترین طریقے سے اس سے فائدہ اٹھانے کی توفیق دے. طریقہ کار کیا ہوگا کہ ہم اس کتاب میں سے بک کو ریڈ کریں گے. کچھ چیزیں جو اس میں آج عربی کا حدیث آئیں گی یا اس میں کوئی دعائیں ہیں, وہ کل صبح میں آپ کا جو پہلا پیریڈ ہوگا دعاؤں کا یا جس میں ہم تجوید کرتے, اس میں آپ لوگ دہرایا کریں گے. اس وقت جو میرے ساتھ آپ نے پڑھنا ہے وہ اپنے محاسبے کی نیت سے پڑھنا ہے. جتنا زیادہ آپ اپنا محاسبہ کر سکیں گے, اور آف کورس آپ کے ساتھ ساتھ میں اپنا محاسبہ کروں گی, اتنا زیادہ ہم اس سے فائدہ اٹھائیں گے. تو ہم اس کو چلتے ہیں لے کر اپنی ترتیب کے ساتھ. ٹاپکس ہیں, کچھ ٹاپکس کے اندر ایک حدیث ہے, کچھ میں ایک سے زائد ہے. آپ اپنے لیے ہائی لائٹرس یوز کر لیجئے, لکھیے, جو بھی کریں. ایک ٹاپک کی جب احادیث پوری ہو جائیں تو اس کے نیچے تین چار لائنیں چھوڑ دیجئے, ٹھیک ہے, اپنے نوٹس میں جگہ چھوڑ دیجئے. یہ کیا ہے؟ آپ کے ہوم ورک کے لیے. اور ہوم ورک کیا ہے؟ گھر جا کر ایک ایک ٹاپک کے اوپر ذرا سا غور و فکر کرنا ہے, میں کہاں کھڑی ہوں, میں نے کیا کر لیا. اور پھر گولز بنانے ہیں. آپ تین لائنیں چھوڑ دیجئے محاسبے کے, دو لائنیں لکھ دیجئے کہ اب اس حدیث کو یا اس موضوع کی حدیث کو پڑھ کر یا حدیث کو پڑھ کر میں نے کرنا کیا ہے. ٹھیک ہے, تو ہم شروع کرتے ہیں سورۃ آل عمران کی آیت سے کہ جس میں اللہ سبحانہ تعالیٰ نے آپ کو مجھے رغبت دلا دی. اعوذ باللہ من الشیطان الرجیم, وسارعوا الی مغفرۃ من ربکم وجنہ, اور دوڑ لگا دو بخشش کی طرف اور جنت کی طرف. اور بخشش کس کی طرف سے؟ تمہارے رب کی طرف سے. اللہ تعالیٰ نے آپ کے میرے لیے ایک مقابلے کا میدان کھول دیا ہے. سستیاں چھوڑ دو, بہت ہو گیا, اب تو ایک اور رمضان بھی تمہیں مل گیا, اب تو ایک اور دور قرآن بھی مل گیا, تمہارے عذر, تمہاری چیزیں کیوں نہ پیچھے ہوئیں, تو دوڑو. اس سے مراد کیا ہے؟ کوششوں کو تیز کرو. اپنے آپ کو دیکھیں, میں اور آپ, کیا آپ اور میں پچھلے سال کی نسبت اس وقت جنت سے قریب ہیں, نیکیوں سے قریب ہیں کہ نہیں؟ اور ساتھ ہی فرمایا وَجَنَّتِ نَرْدُهَ السَّمَاوَاتُ وَالْأَرْضِ, وہ جنت جس کی چوڑائی آسمانوں زمین جتنی ہوگی. مطلب یہ ہے کہ سستی چھوڑو, بھاگو, آگے چلو. کس طریقے سے چلو, اس کو کرنا ہے. آئیے ہم اس کو پڑھیں گے. اور چونکہ عمل کا سفر تھوڑا تلخ ہوتا ہے, انسان اپنے آپ کو اس کے ساتھ اب پیچھے محسوس کرتا ہے, تو اللہ سے دعا کر لیتے ہیں کہ اللہ ہم جو بھی پڑھیں ہمیں اس پہ عمل کی توفیق دینا, اور دوسرے کسی کو نہیں دیکھنا. پھر آپ دیکھیے کہ اگر آپ جنت کی کنجیاں ٹاپک اگر دیکھتے ہیں, تو اس کے بعد اگر آپ اس سے جو اپنے لیے ایک تصور بنا سکتے ہیں نا, وہ پانچ چابیاں بنا لیجئے. توحید پہلی چابی, اصل میں وہی حدیث آپ کے سامنے اس چابی کی صورت میں رکھنے لگی ہوں کہ جو آپ نے میں نے بہت دفعہ پڑھی سنی ہے. اور وہ کیا ہے؟ بنی الاسلام علی خمسن, اسلام کی بنیاد پانچ چیزوں پہ ہے، اور سب سے پہلے اشہد اللہ الہ الا اللہ. کیا پتہ چلا کہ سب سے پہلی جو چابی ہے جنت میں داخلے کے لیے، شرط ہے جس کو آپ کہہ سکتے ہیں، وہ کیا ہے؟ توحید، ایک اللہ کو ماننا. کیونکہ ترتیب نہیں سمجھیں گے نا تو بات باقی سمجھ بھی کوئی نہیں آئے گی. جتنا زیادہ آپ اور میں اپنے آپ کو توحید کے اندر پختہ کرتے جائیں گے، اللہ کی مدد، اس کی رحمت ہمارے شامل حال ہوگی. سب سے پہلی چابی نہ ہو، آپ اس وقت اس تصورات کو اپنے تصور سے دیکھیے. مین ڈور کی چابی نہ ملے کبھی. گھر میں جاتے ہوئے گیٹ ہوتا ہے نا، ہمارے کلچر میں اس کو گیٹ کہتے ہیں. گیٹ کی چابی نہ ہو تو کیا آپ کے کمروں کی چابیاں کام آئیں گی؟ نہیں آئیں گی نا. بالکل. کمرے کی چابی نہ ہو، گیٹ سے تو اندر آ جائیں گے، تو کیا کمرے کے اندر گھس سکتے ہیں؟ پھر آپ دیکھیں، اسی طرح سوچیے، کمرے میں بھی آ گئے، یعنی پہلے گیٹ کھول لیا، پھر گھر کا مین ڈور اندر جو لکڑی کا ہوتا ہے وہ کھول لیا، پھر اس کے بعد آپ دیکھیے کہ آپ کا اپنا کمرہ بھی لاک تھا، تیسری چابی آپ کے کمرے کی ہے، چوتھی آپ کے کمرے کے اندر ایک الماری ہے اس کی ہے، تو پانچویں اندر ایک چھوٹا سا سیف ہے جس میں آپ نے خزانہ چھپایا ہوا ہے. مجھے بتائیں گے کیا ان میں سے پانچوں میں سے ایک بھی چابی نہ ہو، کیا آپ وہاں سیف میں رکھی ہوئی چیزوں سے فائدہ اٹھائیں گے؟ نہیں اٹھائیں گے. ایون آپ کا گھر ہے، آپ کی ملکیت ہے، آپ کے نام کی تختی لکھی ہوئی ہے، بٹ آپ نے اگر اس سے فائدہ اٹھانا ہے تو اس کی شرط کیا ہے؟ پانچ چابیاں موجود ہوں. اتنی بات کلیئر ہے؟ چلیے لکھیے. یہ بات اگر آپ نے سمجھ لی اور میں نے آپ کو سمجھا دی تو آج کے بعد اپنی فکر لگ جائے گی. توحید ہے مین ڈور، گیٹ کی چابی. جو لوگ ابھی اس مین ڈور سے باہر سے گیٹ سے اندر ہی نہیں آئے، ان کے لیے تو وہ سیف سیف کو آپ لکھ لیجیے جنت. اردوح سماواتی ولرد، بڑا قیمتی ہے وہ خزانہ، اس سیف کا تو تصور ہی نکال دیں. تو پہلی چیز ہے کہ لا الہ الا اللہ محمد رسول اللہ، یعنی دونوں شہادتیں جو ہیں ان کو مانے اور ان کا حق دیے بغیر کوئی جنت میں نہیں جائے گا. تو پھر سارے باہر رہ گئے نا، جو اسلام سے بے نیاز ہے، اسلام ان سے بے نیاز ہے، نہ انہوں نے جنت مانگی نہ جنت ان کو مانگتی ہے. چلیے چابی کھول لی. لکھیے، جو مین گیٹ سے اندر آ گئے یہ مسلمان ہے، نبی صلی اللہ علیہ وسلم کی امتی ہیں. شہادت دیں نہ دیں، مسلمان ماں کے گھر میں پیدا ہوئے، اللہ نے توفیق دے دی تو کلمہ بھی پڑھ لیا، اذان بھی ہوئی کان میں. لیکن اب آگے چلیے، گھر کا جو لکڑی کا دروازہ ہوتا ہے دوسرا، جو اس سے بھی زیادہ سٹرونگ لاک سے بند کیا جاتا ہے، یہ ہے نماز. جن مسلمانوں نے صرف گیٹ کھولا اور نماز نہ پڑھی، تو وہ اب مین گھر کا اندر جو ہے، یعنی اسلام کی جو خوبصورتی ہے، جو اسلام کی سیکیورٹیز ہیں، جو تحفظ ہے، اس سے بھی فائدہ نہیں لے سکیں گے. بات واضح؟ کتنا ترس آ رہا ہے اس شخص پہ، آپ اپنے تصور سے سوچئے. تپتی دھوپ ہے، مین گیٹ سے اندر آ گیا، کسی نے کھول ہی دیا چلے اس کے لیے. اب آگے جو اندر، جس دروازے سے گزر کے اندر، پنکھوں کے نیچے، چھت کے نیچے، اے سی میں جانا تھا، وہ نہیں کھل رہے. تو نماز جنت کی دوسری چابی ہے، اس کے بغیر جنت نہیں ملے گی. کیوں؟ اللہ کے نبی نے کہا کہ اسلام اور کفر کے بیچ میں حد فاصل جو ہے وہ کیا ہے؟ نماز ہے. ٹھیک ہے، چلیے جی، الحمدللہ کچھ اچھے مسلمان ہیں، نماز بھی پڑھتے ہیں، تو وہ کیا ہو گئے؟ گیٹ سے بھی اندر آ گئے اور مین ڈور سے بھی اندر آ گئے. آپ اپنی زبان میں کہہ لیجیے کوریڈور میں آ گئے، مین ہال وے میں آ گئے. زکوٰۃ نہیں دیتے، ٹھیک ہے، وہ کہتے ہیں چھوڑو یہ تمہارا اپنا مال ہے، ہم کیوں کسی کو دیں؟ تو پھر آپ ان کو اپنے بیڈ روم کی چابی نہیں مل رہی، وہ صرف باہر کے ہال وے سے فائدہ اٹھائیں گے. ان کی زندگی میں وہ خوبصورتی نہیں ہے جو پرائیویسی ہوتی ہے، جو انسان اپنے کمرے کا دروازہ کھول کے خوشی محسوس کرتا ہے. وہ ساری دنیا کے ہوٹلوں اور گھروں میں چلے جائیں، مہمانوں میں چلے جائیں، مہمان بن کر جائیں، آپ کو وہ خوشی نہیں ہوتی جو اپنے گھر کے اندر داخل ہو کے ہوتی ہے. سینس آف ریلیف، خوشی، اطمینان، پرائیویسی، ہم کسی پہ بوجھ نہیں ہیں، ہم کسی کو تنگ نہیں کر رہے. अल्हम्दुलिल्लाह ज़कात भी दे दी तो अब बेडरूम खुल गया। रोज़ा नहीं रखना। इस रमज़ान में मैंने बिलीव मी रोज़े के खुलने से 1-1.5 घंटा पहले ऐसे दस्तरखान लगाकर लोगों को खाना खाते देखा कि जैसे बग़ैर रमज़ान के कोई खाता है। और खुले मैदान में औरतें होती तो मान लेते कि उनकी कोई मजबूरी हो सकती है, लेकिन मर्द थे, कहीं से गुजर रहे थे, पूरा दस्तरखान बिछा हुआ है और 5-6-7 जो भी लोग थे उस जगह पे वो सब बैठ के पूरे तपाक से टिफ़िन खोल के खाना खा रहे थे असर की करीब। आई डोंट नो क्या मजबूरी होगी उनकी, मुझे नहीं पता। तो अब आप कह लीजिए कि आप अलमारी नहीं खोल पा रहे जिसमें से आपने ख़जाना लेना है। और आखिरी चीज़ आप समझ गए हैं, सब कुछ कर लिया, हज नहीं किया हुआ। आप पाकिस्तान में रहने वालों को शायद ये बात इतनी मुश्किल ना लगे, जब मैं बाहर के मुल्कों में बैठे हुए लोगों से ये सवाल करती हूँ कि आप में से किस किस ने हज नहीं किया, और मेरी हैरत गुम हो जाती है, मेजॉरिटी ने हज नहीं किया। तो मैं उन्हें कहती हूँ कि आप पाकिस्तान से लंदन, यूएई और अमेरिका जिधर मर्जी जाएं, आप सऊदी अरब के रास्ते से गुजर के आए हैं। ठीक है, जो पाकिस्तान से इधर जाते हैं मलेशिया इंडोनेशिया वो तो साइड वेव निकलता है, तो आप तो उस जगह से गुजर कर आ चुके हैं। तो हज, यहाँ वो हदीस भी याद कर लेंगे, नबी सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि जिसने हज ना किया ना ख्याल आया तो फिर जिस तरह मर्जी वो दुनिया से जाए। ठीक है, तो अब आपको इस मौजू की अहमियत समझ आ गई है। आज मैं और आप इन्हीं चाबियों को खोलने की कोशिश करेंगे और अपनी अपनी इबादात में और अपने अपने मामलात में जो कमी बेशी है उसको इंशाल्लाह हम दूर करने की कोशिश करेंगे। और याद रखें कि दुनिया फ़ानी है, आखिरत अबदी है, ये ख़त्म हो जाएगी, वहाँ नहीं ख़त्म होना। क़यामत के दिन मौत को एक मेंढे की शक्ल में लाकर ज़िबा कर दिया जाएगा और ऐलान किया जाएगा कि आज के बाद जो जन्नत में गया वो जन्नती, जो जहन्नम में गया वो जहन्नमी, जो नेमतों में है वो हमेशा के लिए, जो अजाब में वो हमेशा के लिए है। और इसको सुनकर अगर खुशी से कोई मर जाता तो जन्नती मरते, और अगर गम से कोई मर जाता तो जहन्नमी मर जाते। लेकिन याद रखिए, इस चंद दिन की ज़िंदगी में जो मेरी आपकी गुजर रही है, कई लोगों ने इसको समझा ही नहीं है। ये जो आपकी मेरी ज़िंदगी में अपनी मर्जियाँ चल रही हैं ना अभी तक, और हमारे अभी दुनिया के गम भी नहीं ख़त्म हुए और अभी यहाँ के अरमान नहीं पूरे, उसकी वजह ये है कि हमने रास्ते को मंजिल समझा हुआ है। तो इस सोच के साथ इहदिनस सिरातल मुस्तकीम, हर रोज़ दिन में कम अज़ कम 17 बार कहते हैं अल्लाह सीधा रास्ता दिखा, रास्ते से मुराद जन्नत का रास्ता, सबीलुल जन्ना, रोड टू जन्ना। अगर वो चीज़ें मुझे नहीं समझ आएंगी तो बात नहीं बनेगी ना। तो क्या पता चला कि आपको मुझे हर मुमकिन कोशिश करनी है, आज से लेकर जो गुजर गया छोड़ दीजिए, हो गया सो हो गया। अपने ऊपर तरस ना खाएं, बल्कि अपने आप को मुबारक दें कि अभी आप और मैं जिंदा है, अभी भी वक्त है, अभी भी कुछ नहीं गुजरा। पिछली ज़िंदगी पे शर्मिंदगी और अपने आप को पेश कर देना अल्लाह के आगे, उसके ऊपर कलमे माफ़ी फिरवा देती है और उसके बाद अगली ज़िंदगी में अल्लाह ताला खैर दे देता है। ठीक है।